तपाईं एसपीएस नेपालीको साथमा हुनुहुन्छ।
नमस्कार, एसबीएस नेपाली पडकास्टको यो नयाँ अङ्कमा तपाईँलाई स्वागत छ। र श्रोताहरू, यो धुन सुनेपछि थाहा पाउनु नै भयो होला, अब पालो भएको छ नेपालको विषयलाई जोड्ने। र आज हामी चर्चा गर्दैछौ संगीतको। लोचन रिजाल एक गायक, संगीतकार र अनुसन्धानकर्ता हुन्। उनी नेपाली लोकसंगीत, परम्परागत वाद्ययन्त्र र सांगीतिक संरचनामा आधारित अनुसन्धानमा संलग्न छन् र शिक्षण मार्फत पनि ज्ञान आदान प्रदान गर्दै आएका छन्। प्राय गरेर सारङ्गी लगायतका नेपाली पारम्परिक वाद्ययन्त्रहरूको प्रयोग गर्दै विभिन्न प्रकारका संगीत सिर्जना गर्ने रिजाल गिटार तथा अन्य बाजाहरू पनि आफ्नो विभिन्न सांगीतिक प्रस्तुतिहरूमा प्रयोग गर्न रुचाउँछन्। कला बाहेक शैक्षिक क्षेत्रतर्फ पनि आफू उत्तिकै व्यस्त रहने उनको भनाइ छ। हाल काठमाडौँ युनिभर्सिटी स्कूल अफ आर्ट्स डिपार्टमेन्ट अफ म्युजिकका हेड रहेका लोचन रिजालले भारतको विश्वभारती विश्वविद्यालय, शान्तिनिकेतन र अमेरिकाको एरिजोना स्टेट युनिभर्सिटीबाट संगीतमा उच्च अध्ययन गरेका हुन्। तिहारको मौका पारेर एसबीएस नेपालीका लागि नेपाल संवाददाता गिरीश सुवेदीले लोचन रिजालसँग गरेको कुराकानी सुन्नतर्फ लागौं। र शुरूमा रिजाललाई सुवेदीले तिहारको उत्सवमा संगीतको सांस्कृतिक र भावनात्मक भूमिकालाई तपाईँ कसरी वर्णन गर्नुहुन्छ भनेर सोध्नुभएको थियो।
अनौठा छन् मेरा चर्याउने होसहरू, बनौता झै किन 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 सुखका बोझहरू, अनौठा छन् मेरा चर्याउने होसहरू, बनौता झै किन 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 सुखका बोझहरू, आफैले खानेका आफैले टालेका आफूमै छन् सारा सत्यका लाजहरू।
तिहारको अब उत्सवमा सङ्गीत भनेको त एकदम महत्त्वपूर्ण कुरा जस्तो लाग्दछ, किनभने अब मेरै आफ्नै अनुभव चाहिँ, म जन्मेको ठाउँ चाहिँ नेपालको एकदमै पूर्वी भाग, त्यो पनि धेरै सुदूरपूर्व भनौँ न, फार इस्टतिर जन्मेको। त्यहाँनिर चाहिँ तिहारमा देउसी भैलो भन्ने बित्तिकै चाहिँ तिनवटा कुरा हुन्थ्यो। एउटा चाहिँ हाम्रो समाज त्यहाँमा भएका जति पनि व्यक्तिहरू हुनुहुन्थ्यो, उहाँहरू चाहिँ एकअर्कासँग भेटघाट गर्नुहुन्थ्यो र देउसी खेल्नुहुन्थ्यो र भैलो गाउनुहुन्थ्यो। अनि त्यो हुँदाखेरि चाहिँ के देखिन्थ्यो भने, यो कम्युनिकेसन गर्ने एउटा ठुलो अवसर रहेछ समाजमा एकअर्काप्रति, मतलब म्युजिकको रोल चाहिँ तिहारमा त्यस्तो पनि रहेछ। अनि अर्को चाहिँ राम्रो फर्चुनको लागि, अब आशिष दिने भन्छ नि, एकअर्कालाई आशिष दिने टाइमहरू सबको, किनभने मान्छेको बारे चाहिँ एकले अर्कालाई राम्रो सोच्नु पनि ठुलो कुरा हो नि त। अनि तिहारको सङ्गीतले चाहिँ त्यो एउटा भूमिका पनि निभाउँदो रहेछ।
श्रोतावृन्द, यो कुराकानी जारी रहनेछ पडकास्टमा यो छोटो विश्रामपछि।
अनि अर्को चाहिँ अब लक्ष्मी पूजा गर्दाखेरि, तिहारका गीतहरू गाउँदाखेरि चाहिँ अलिकति यो हाम्रो परम्परा, संस्कृति, इभन धर्मसँग पनि सम्भाव जोडिएको हुँदो रहेछ। अनि अर्को एउटा तिहारको सन्दर्भमा, गीतहरूको सन्दर्भमा मैले अनुभव गरेको चाहिँ, जस्तै यो देउसी भैलोको पुरानो
गीतहरू चाहिँ गन्धर्व समुदायसँग मैले काम गर्दाखेरि उहाँहरूले गाएको गीतहरू अरू रेपर्टुआर अफ सङ्ग्स भने यो मतलब अरू प्रकारका गीतहरू पनि जुन चाहिँ लोप उन्मुख जस्तै छन् अहिले होइन अब त्यो गीतहरू पनि सुने त्यो चाहिँ तिहारमा मात्रै होइन कि जस्तै दसैँबाट तिहारसम्म या हरेक वार्षिक नेपाली पर्वहरूमा अथवा अरू उत्सवहरूमा अथवा त्यस्ता गीतहरू चाहिँ सुन्नमा आयो भनेपछि तिहार फेस्टिभल भनेको चाहिँ म्युजिकको लागि र म्युजिकद्वारा चाहिँ खुसी फैलाउनको लागि अथवा मानिस बीच चाहिँ एउटा आत्मीयता कायम गर्नको लागि चाहिँ तिहारमा म्युजिकको रोल चाहिँ एकदमै ठुलो
देउसी र भैलो गीतहरूले नेपाली समाजका मूल्य र सामुदायिक परम्पराहरूको बारेमा के बताउँछ
देउसी र भैलो गीतहरूले खास त जस्तो कष्ट भए पनि अब जस्तै भट्याउँदाखेरि चाहिँ रात माटेको चिप्लो बाटो होइन अब जस्तो चिप्लो बाटो भए पनि हामी आइपुग्यौँ भन्छ जस्तो कठिनाइमा पनि हामी चाहिँ तपाईँहरूलाई भेट्न आयौँ भन्छ अनि अर्को चाहिँ अब झिलिमिली झिलिमिली भन्छ होइन अब झिलिमिली झिलिमिली भन्दाखेरि चाहिँ उज्यालोको कुरा हो नि त त्यो ब्राइटनेसको कुरा गर्छ भनेपछि यस्ता जार्गन्सहरू चाहिँ धेरै पाइन्छ भनेपछि यो तिहारको गीतहरूले समुदायमा अथवा सामुदायिक परम्परामा चाहिँ एक हिसाबले कम्युनिटीको इन्गेजमेन्टको कुरा मात्रै होइन कि कम्युनिटीलाई चाहिँ एकअर्कासँग चाहिँ मिलेर बस्ने खालको मेसेज र सहयोग गर्ने जस्तो कष्टमा पनि हामी चाहिँ एक छौँ है भन्ने खालको मेसेज युनिटीको जस्तो लाग्छ
आधुनिक प्रभावहरू जस्तै पप फ्युजन वा आधुनिक रेकर्डिङ शैली तिहारको सङ्गीतको प्रस्तुति र अनुभवमा कसरी परिवर्तन ल्याएको छ
यो त अब रेकर्डिङको चलन नै नेपालमा अब 1950s पछि मात्रै विशेष गरी सुरु भएको हुनाले पनि त्यो त स्वाभाविक हो रेकर्डिङ टेक्नोलोजी अथवा रेकर्डिङमा चाहिँ नेपालको लोकल ट्रेडिसनहरू जस्तै तिहारकै भनौँ या दसैँकै भनौँ या अरू लोकगीतहरू भनौँ अरू बाजाहरू भनौँ त्यो बिस्तारै आउँदै गर्नु त स्वाभाविक भयो तर त्यसको प्रभावको कुरा गर्दाखेरि चाहिँ जुन रेकर्डिङमा अलिकति आर्टिफिसियल भनौँ न टेक्नोलोजीले गर्दाखेरि जुन हाल्छौँ नि हामीले मेबी गाउँदाखेरि रिभर्भरेसन अलिकति थपेको होला अथवा इक्यू गरेको होला कति बाजाहरूलाई कति स्वरलाई होइन त्यो गर्दाखेरि चाहिँ अलिकति पोलिस चाहिँ सुन्छ जस्तो लाग्छ मेरो कानले चाहिँ त्यस्तो सुन्छ किनभने म चाहिँ पश्चिम नेपालबाट पूर्वसम्म लोकल तिहारकै टाइममा घुमेर गीतहरू सुनेको हुँदाखेरि चाहिँ त्यो कम्पेयर गर्दाखेरि चाहिँ कस्तो लाग्छ भने लोकल सेटिङमा भएको त्यो चाहिँ मोर कम्युनिटीसँग चाहिँ त्यसले सरोकार राख्छ अब रेकर्डिङ गरेर ब्रोडकास्ट अथवा टेलिकास्ट गरिसकेपछि त त्यो अलिकति मोर मतलब मल्टिमिडियाको टच त त्यसमा आउने भइहाल्यो जस्तो लाग्दछ मलाई
एक सङ्गीत नृविज्ञानीको दृष्टिले तिहारको सङ्गीतले नेपालको विविध पहिचान र स्थानीय परम्पराको बारेमा के देखाउँछ
स्थानीय परम्पराको बारेमा त अब नेपाललाई रिप्रेजेन्ट गर्ने पहिचानयुक्त पर्वहरूमा तिहार त एकदमै ठुलो भयो नि त अनि एउटा पहिचान त यसै पनि दिन्छ अनि अर्को चाहिँ तिहारको सङ्गीतले इतिहासदेखि लिएर धेरै कुरा बोल्छ जस्तो लाग्दछ जस्तै उदाहरणको दसैँ तिहारको भनौँ न जस्तै उदाहरणको लागि मैले चाहिँ 2011 तका दाङमा एउटा रेकर्डिङ गर्दाखेरि मालाश्री धुनको चाहिँ टेक्स्ट शुद्ध रेकर्ड गरेको भेटेँ कि जुन चाहिँ दसैँ तिहारको लागि समर्पित थियो त्यो चाहिँ पुरानो टेक्स्ट थियो खस डाइलेक्ट गाइराख्नु भएको थियो उहाँले गणेश गन्धर्वज्यूले मलाई नाम पनि याद छ उहाँको अनि म कस्तो खुसी भएँ भने किनभने मैले मेरो युवा अवस्थामा मतलब अहिले पनि सुनिराखेको मालाश्री धुन भनेको चाहिँ इन्स्ट्रुमेन्टल मात्रै थियो अनि त्यसमा चाहिँ टेक्स्ट पनि अनि त्यो टेक्स्टमा चाहिँ के भनिएको थियो भने नेपालको इतिहासको कुरा नेपालको धर्मको कुरा नेपालको कस्तो इन्ट्रेस्टिङ थियो के त्यो अनि त्यो हिसाबले चाहिँ कम्युनिटीलाई त्यसरी रिप्रेजेन्ट पनि गर्दो रहेछ यो गीतहरूले जस्तो लाग्यो. अनि अघि भने जस्तै अर्को कुरा भनेको त कन्टेम्पोररी सोसाइटी छ नि, जुन अब अहिले आधुनिक युगमा प्रवेश गरेको समयमा संसारै अब म्युजिसियन्सहरूले पनि आफ्नो गीतहरू अथवा आफ्नो ब्यान्डहरूलाई चाहिँ कन्सर्ट्सहरूद्वारा अथवा देउसी भैलोमा ल्याउने परम्परा जुन बढेर गयो भनेपछि इन्गेजमेन्टकै कुरा हो यो चाहिँ. म्युजिकले दसैँ तिहार थ्रु चाहिँ के गर्दो रहेछ भने कम्युनिटीलाई इन्गेज चाहिँ गर्दो रहेछ र अर्को चाहिँ म्युजिसियन्सहरूलाई पनि एक्टिभेट गर्दो रहेछ कि. सो यो एउटा ठुलो अवसर हो यो म्युजिकको लागि.
तपाईँको गीत पौरखीको बारेमा केही बताइदिनुहोस्, जसले तपाईँलाई तपाईँको गीत चेतना चाहिँ पहिलोपटक नेपाली श्रोतामाझ पप गायक मात्र नभई एक लोकबाजा र गायनको ज्ञाताको रूपमा परिचय दियो. यसमा प्रयोग भएको मुगलान शब्दको सन्दर्भबारे पनि केही भनिदिनु होला.
हजुर, पौरखी भन्ने गीतको म्युजिकल्ली कुरा गर्नुपर्दा चाहिँ मलाई सारङ्गी र सारङ्गीको गन्धर्वज्यूहरूले पहिला प्राचीन कालमा बजाउनु हुने बाजा अरबाजो जुन चाहिँ लोप उन्मुख जस्तै थियो, त्यो बाजा बनाएको थिएँ मैले भर्खरै त्यो बेला बनाउन सिकेको थिएँ भनौँ न. बडारे कास्कीमा हरि गन्धर्वज्यूको घरमा बसेर लगभग एक महिना त्यो बनाइसकेपछि मलाई के इच्छा आयो भने पौरखीमा चाहिँ सारङ्गी र अरबाजोलाई मात्रै सँगै बजाएर जुन छुटेका बाजा थिए प्राचीन कालमा बजाएर एउटा नयाँ कन्टेम्पोररी सङ लेखौँ भनेर मैले चाहिँ आफ्नो म्युजिसियनसिप मात्रै एक्सप्लोर गरेको हो. त्यसमा चाहिँ म्युजिकल्ली सोच्दा चाहिँ त्यसरी क्रिएट गरेको. अब त्यसको कम्पोजिसनको स्ट्रक्चर हेर्नुहुन्छ भने चाहिँ त्यो चाहिँ मेरै स्टाइलमा गरिएको जस्तो लाग्छ, किनभने कम्पोज गर्दाखेरि हामी धेरै त्यसमा थियोरिटिकल अथवा यो लोक भाका हो अथवा यो पप म्युजिक जस्तो हो भनेर गरिएको होइन. अनि त्यही भएर त्यस्तै आयो, त्यस्तै बज्यो, त्यस्तै रेकर्ड गरेँ मैले. अनि अर्को चाहिँ कुरा यसको शब्दको कुरा गर्दाखेरि चाहिँ यसमा चाहिँ अब म एउटा नेपाली नागरिक भएर जन्मेँ हुर्केँ अब मर्छु पनि होइन, मैले आजसम्म देखेका कुराहरू चाहिँ त्यो अनोइङली शब्दहरूमा आयो होला. नेपाल घुम्दाका दिनका कुराहरू जस्तै अब वैदेशिक रोजगारमा नेपालको धेरै प्रतिशत व्यक्तिहरू युवाहरू जानुहुने कुराहरू, अनि अर्को चाहिँ यो भनौँ न नेपालमा युद्ध हुँदाखेरि मान्छे मर्दाखेरिका मलाई पनि भएका केही सङ्कटहरू थिए होला मानसिक हिसाबले होइन अथवा हेर्दाखेरि. त्यो भएर मैले चाहिँ त्यसमा अब हामी सबै नेपालीहरूको समसामूहिक कुराहरू लेखेको मात्रै जस्तो लाग्दछ. त्यही भएर त्यसमा चाहिँ जस्तै बाले त भन्थे आफै नै गरिखा गएँ म मुगलान यहाँ म दरिद्र, अब नेपालमा चाहिँ आफै गरिखा भन्ने खालको इन्डिपेन्डेन्सको कुरा त भर्खर सुरु भएको जस्तो लाग्दछ. सबै विदेश जानुपर्ने कुराहरू अनि परदेशी साइनो आफन्त आफन्त भरिरहे, यो चाहिँ यस्तो छ भनेर भन्न खोजेको चाहिँ होइन मैले, तर परदेशी साइनो राख्नु हुँदैन भन्न खोजेको. अनि अर्को चाहिँ जान्छु म मुगलान बरु हत्यारा मरिजा भनेर, अरूलाई मार्नु अगाडि चाहिँ आफू आफ्नो पनि मृत्यु हुन्छ भनेर बुझ्नुपर्छ भनेर भनिदिन खोजेको. अनि दस मुरी धानमा पाँच मुरी भूषणी भनेको चाहिँ यति राम्रो हाम्रो स्रोत साधनहरू छ नेपालभरि होइन, त्यसमा चाहिँ आधी जस्तो किन यो वेस्टेज फाल्ने, सम्पूर्णलाई युटिलाइज गरौँ भन्न खोजेको. अनि जान्छु म मुगलान बरु सेनामै घुसनी भनेको चाहिँ यसमा चाहिँ खास भन्यो भने धेरै विदेश गएर अब नेपालले त गोर्खाले भनौँ न गोर्खा नेपालको गोर्खा आर्मीले चाहिँ कतिवटा कन्ट्रीलाई सुरक्षा दिएको छ होइन, अनि बरु नेपालमा सुरक्षा दिने वातावरण नभएकोले बरु विदेशै जान्छु भन्ने त्यो अर्थ छ. अनि अर्को चाहिँ अब छिमेकी दाईको ऐनामा मेरै पिर जान्छु म मुगलान बरु आमाको टार्नु पिर भनेको चाहिँ छिमेकी कन्ट्रीहरूलाई बरु नेपालको कति धेरै पिर लागेको होला भन्ने खालको एक प्रकारको प्रश्न उठ्यो. अनि बरु जान्छु म मुगलान बरु आमाको टार्नु पिर भनेको चाहिँ म बरु विदेशै गएर भए पनि आफ्नो कन्ट्रीको आमा भनेको कन्ट्री भनेको त्यसमा त्यसको पिरलाई चाहिँ टार्न सक्छु कि भन्ने यो एउटा युवाको प्रश्नहरू मात्रै त हो पौरखी.
लाह पनि भन्दिन नाइ पनि जान्दिन ठोस जै भई गए मेरा सारा 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 उत्तर का छाहरु आफैले भन्का आफैले सुनेका आफूमै स्तब्ध छन् विचारका साहरु याद आउने गर्दछन् धेरैमा थोरहरू गन्दैछु खै किन म त सधैँ 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 बालुवाका कुरहरू भित्र भई जुटेका बहिरी भई टुटेका हारका सारु भए जितका चालहरू अनुठा छन् मेरा चर्याउने होसहरू बनौटा झैँ किन 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 सुखका दोषहरू आफैले खानेका आफैले टालेका आफूमै छन् सारा सत्यका लाजहरू गहिरा भई दुखे दुखका रातहरू
र श्रोतावृन्द लोचन रिजालसँगको यो कुराकानी सुन्नुभयो नेपाल संवाददाता गिरीश सुवेदीबाट। यो सँगै हामी तपाईँहरूलाई जानकारी गराउन चाहन्छौ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयंका हुन् र यी विचारहरूप्रति एसबीएसको समर्थन वा विरोध छैन। यो जस्तै हाम्रा थप पडकास्टहरू प्रकाशित हुने बित्तिकै सुन्न हाम्रो निशुल्क एसबीएस अडियो एप डाउनलोड गरेर भाषाहरूको सूचीबाट नेपाली छान्नुहोस् र नोटिफिकेशन अन गर्नुहोस् वा आफूलाई मनपर्ने पडकास्ट एपमा एसबीएस नेपाली पडकास्ट भनेर खोज्नुहोला। लोचन रिजालसँगको कुराकानी र गायनको भिडियो तपाईँले हाम्रो सोसियल मिडियामा पाउन सक्नुहुन्छ। फेसबुक, एक्स र इन्स्टाग्राममा हाम्रो ह्यान्डल हो एसबीएस नेपाली। युट्युबमा भने हामी एट एसबीएस साउथ एसियनको नाममा उपलब्ध रहेका छौं। हामीलाई इमेल मार्फत पनि सम्पर्क गर्न सक्नुहुन्छ। ठेगाना हो nepali.program@sbs.com.au वा हाम्रो वेबसाइटको ठेगाना हो sbs.com.au/nepali।
Thank you.
Like, share र कमेन्ट गर्नुहोस्। SBS नेपालीलाई फेसबुकमा साथ दिनुहोस्।